ये दिन तो मैंने ख्वाब में भी ना देखा था कि मैं अहले बैत रसूल के शक्की तरीन दुश्मन के सर को लिए खड़ाऊंगा। करबला के उम्मुल फितना का सर, सालहीन के अमीर और आलिया के खून के मुंतकिम जनाब अमीर मुख्तार को पेश करता हूं।
क्या तुम आशिक हो मुख्तार?
मेरा जाहिर क्या बताता है?
तुम्हारा जाहिर कुछ गलत बयानी कर रहा है, खुसूसन तुम्हारी आंख का जख्म। शैतान से मुहतात रहना मुख्तार, तुम एक बड़े काम के लिए मबूस किए जाओगे। तुम मर्जाना के बेटे को मारोगे और उसके मुंह पर जूता मारोगे। उस वक्त अपने पांव के नीचे के कुएं से गाफिल मत होना, मुमकिन है वो तुम्हें दोजख की कब्र तक पहुंचा दे।
खुदा की पनाह, इंसान की गफलत से खुदा की पनाह। नकल है कि इस शख्स ने इसी छत के नीचे और इसी जगह पर हमारे मौला हुसैन के बुरीदा सर पे चूबे खैसरान से मारा।
मजलूमियत हुसैन पर खून के आंसू भी बहाएं तो कम होगा, मगर आज शुक्र और खुशी का दिन है। अपने सर के बाल कटवा कर मदीने में मौला सज्जाद के हुजूर इस सर को ले जाएं। शायद इस उम्मुल फितना के सर को देखने से उनके गमों में थोड़ी सी कमी वाकई हो जाए और सुकून हो।
लंगड़े हो, खड़े नहीं हो सकते, गूंगे भी हो। खलीफा आ गए हैं, देख नहीं रहे?
अंधे हो,
नहीं देख रहे? वल्लाह की मजबूत रस्सी को थामे हुए है, उसके जिक्र में क्यों हायल हो रहे हो? अस्सलामु अलैकुम। अहलन वसालन।
वालेकुम अस्सलाम।
ये कैसी मेहमान नवाजी जाहिल कहीं के? क्या इस खंडर में थोड़ा सा पानी या कोई खजूर नाम की शय नहीं पाई जाती कि पसीराई हो सके? ये बेचारे तो माजूर हैं, इन्हें नरम गद्दी पर बिठाना चाहिए ना कि जमीन सख्त पर। खुदा लानत करे तुम लोगों पर, खुदा लानत करे तुम सब पर। तुम लोगों को सिर्फ हमारी बेइज्जती करवानी आती है।
मैं कुर्बान जाऊं आप पर, हमने चाहा कि हम अखीरों के दोस्त पर बैठ के आ जाएं, हमने चाहा कि किसी नर्म गद्दी पर तशरीफ रखें और कुछ पानी पी लें, मगर ये खुद मुसर हैं कि जमीन पर बैठें और किसी चीज को मुंह ना लगाएं।
कोई गिला नहीं है, इस बेनवा की सरजनिश मत करो, असल मौजू पर आओ। क्यों बुलवाया है मुझे?
मैंने चाहा कि तुम आओ और हम बैठकर मुसलमानों की इस अफसोसनाक हालत पर कुछ गौर करें। तफर्रुका इब्ने अली, इस तफर्रुकेबाजी ने दीन के पाक दरख्त पर टिड्डी दल की तरह हमला कर दिया है। اگر ہم اس کی خبر نہ لیں تو وہ دین کی جڑ کو کھوکھلا کر دے گا۔
مجھ بیکار اور معذور شخص سے کیا کام ہے تمہیں؟
یہ بیکار اور بیمار شخص کوئی جھوٹا آدمی نہیں ہے۔ خاندان اور اثر نسب کے لحاظ سے رسول خدا کے بھتیجے ہو۔ تمہارے مرید عراق میں عنقریب خدائی کا دعویٰ کرنے والے ہیں۔ البتہ تمہارا کوئی قصور نہیں، مریدین ہمیشہ دو چار ہاتھ ہاتھ سے گزر ہی جاتے ہیں، تو انہیں مہار کرو نہ بنتے خدا۔ مختار نے تمہارے نام سے عراق میں لوگوں کا مال ہڑپ کرنا شروع کر دیا ہے، لوگوں کے دلوں میں اپنا خوف بٹھا رکھا ہے۔ اس نے کہتا ہے اس کے پاس تمہارا حکم ہے۔
میں نے مختار کو کوئی حکم نہیں دیا۔
میں جانتا ہوں، اگر تم نے مختار کو حکم دیا ہوتا تو تم اپنے چچا کی شریعت کو پیٹ دکھا دیتے۔ آپ اس گناہ کبیرہ سے مبرہ ہیں۔ میں چاہتا ہوں کہ آپ اس بلون کے جھوٹ کو لکھ کر بھیج دیں تاکہ لوگ سمجھ جائیں کہ انہوں نے ایک جھوٹے شخص کے ہاتھوں بیعت کی ہے۔
میں یہ نہیں کر سکتا۔
کیا فرمایا آپ نے؟
نہیں کر سکتا بندے خدا، روا نہیں ہے کہ میں مختار اور اس کے قیام پر ظلم کروں۔ اس نے میرے مظلوم بھائی حسین کے انتقام کے لیے قیام کیا ہے تاکہ ہمارے دلوں کے زخموں کے لیے ایک مرہم بن جائے۔ وہ اس حق کے ساتھ اٹھائے کہ تم نے صرف اس کا دعویٰ کیا تھا۔ عاشور کے مقتولین کے تمام ورثا مختار کے لیے دعا گو ہیں۔
علی کے بیٹے، مختار نے اپنے اس اچھے کام کا ثواب اپنی جاہ طلبی کے باعث کما دیا ہے۔ خون حسین کا انتقام صرف ایک بہانہ تھا۔ مختار کا اصلی ارادہ دونوں عراقوں کی بادشاہت کا حصول ہے۔ اس نے خود با پڑا ہے، ہماری بیعت توڑ چکا ہے، ہمارے حکام کو معزول کر دیا، اس نے فوج تیار کر لی ہے، اور ایسی حکومت تیار کر چکا ہے جو سفیانی کافروں سے زیادہ خوفناک ہے۔ آپ مصلحت مسلمین کو ترجیح دیتے ہیں یا چند لوگوں کے ذاتی مفادات کو؟ زیادہ بحث مت کرو، مختار کو ایک خط لکھو اور معاملہ ختم کرو۔
میرے مختار کو خط لکھنے سے تمہارے کاموں میں کوئی گرہ نہیں کھلنے والی۔
تم صرف ایک خط لکھ دو، گرہ کھولنا میرا کام ہے۔
مختار میرا نمائندہ نہیں ہے کہ میں اسے خط لکھوں۔ مختار خود مختار آدمی ہے، چاہے حکومت پہ رہے یا نہ رہے۔ میں نہ تو اسے حکومت پر رہنے کی نصیحت کروں گا نہ چھوڑنے کی۔ والسلام۔
صحیح،
قبیلہ بنی ہاشم کے لوگ جہاں تک جھگڑا ہو صلح کرنا پسند نہیں کرتے۔ مصلحت مسلمین کا تقاضا ہو تو مجھے اس قبیلے کے روبرو ہونے میں کوئی قباحت نہیں۔ تمہیں کچھ مہلت دے رہا ہوں، ایک خط کے ذریعے اپنے اس رسی توڑائے ہوئے سقفی کتے کو مار کر لو۔ اسے حفاظت کے ساتھ ایک خیمے میں زمزم کے قریب ٹھہراؤ تاکہ دعا کے ذریعے اپنے تکبر کا علاج کر سکے۔
غاصب خلیفہ سے کہہ دو کہ جنگ جمل کو ذرا یاد کر لی اور ہمارے سید و سردار کو اذیت دینے سے باز آ جائے۔ خدا کی قسم اگر میرے آقا کے وجود کا ایک بال بھی کم ہوا تو زبیر کی پوری سلطنت کو آگ لگا دوں گا۔
کیا آپ اپنے پیغام کو لکھیں گے نہیں؟
نہیں، ہماری مکے سے خط و کتابت ختم ہوئی، آج سے ہمارے مابین تلوار ہی قضاوت کریں گے۔
جی امیر۔
جد علی کو فوراً بلاؤ۔
اطاعت امیر۔
کہاں ہو ابو عبداللہ؟ آج کل نظر ہی نہیں آتے۔
آپ کے زیر سایہ مشقے کرتے ہیں تاکہ جہاد اکبر میں پیچھے نہ رہ جائیں۔ میں نے قسم کھائی تھی کہ آپ کے ممبر کے نیچے بیٹھنے والوں میں سے رہوں، جو کہ ہوں۔ بلا مبالغہ آج تک آپ کے ایک خطبے کو بھی نہیں چھوڑا میں نے۔
کس طرف مسجد میں بیٹھتے ہو کہ نظر ہی نہیں آتے؟
کسی ایسے کونے میں بیٹھتا ہوں کہ خطیب کی نظروں میں نہ آ سکوں۔
کیوں؟
دو وجوہات کے تحت ابو اسحاق، ریاکاری سے بھی بچنا تھا اور قیام کے غنائم اور لالچ سے بھی بچنا چاہتا تھا۔ اگر ہم نے آپ کے ساتھ مل کر قیام کیا تھا تو ایک ایسا فرض تھا جو ہماری گردن پہ سوار تھا بغیر کسی لالچ اور مقصد کے۔ قیام کے بعد فاصلہ اس لیے اختیار کیا تاکہ آپ پر بوجھ نہ بن جائیں۔ مجھے یقین تھا کہ جب کبھی میری ضرورت ہوگی امیر مجھے بلائیں گے۔
نیت جد علی مجھ سے پوشیدہ نہیں ہے۔ اگر میں نے اب تک تمہیں نہیں بلایا تھا تو اس کی وجہ یہ تھی کہ میں بڑے کٹھن میدانوں کے شیر کو چھوٹے موٹے اور معمولی کاموں میں استعمال نہیں کرنا چاہتا تھا۔ اس وقت ہم کے معاملے میں ایک ایسی گرہ لگ گئی ہے جو صرف تمہارے ہاتھوں ہی کھل سکتی ہے۔
کہہ دیں کہ تمہیں اپنی جان دینی ہوگی، میں بغیرت ہوں گا اگر ذرہ برابر بھی کراہیت کا مظاہرہ کروں یا اپنی جان دینے سے دریغ کروں۔
پسر زبیر نے سید کو زمزم کے قریب ایک خیمے میں قید کر لیا ہے اور اس نے یہ دھمکی دی ہے کہ اگر ہم نے سر تسلیم خم نہ کیا تو وہ انہیں کچھ ہاشمیوں سمیت زندہ جلا دے گا۔
زبیر کے منحوس بیٹے سے کچھ بھی بعید نہیں، مجھے کیا کرنا ہوگا؟
تمہیں عمرہ کرنے جانا ہوگا، ایک ایسے لشکر کے ساتھ جو باغر تلوار اور جنگی لباس کے ہوں۔ تم سب کو احرام پہننا ہوگا اور اپنے آپ کو سید کے پاس پہنچا کر انہیں اس چنگل سے نجات دلانا ہوگا اور کسی محفوظ مقام پر منتقل کرنا ہوگا۔
ہمیں کسی تابڑ توڑ حملے کی اجازت ہے یا نہیں؟
تابڑ توڑ؟
لکڑی لاٹھی۔ زبیریوں کو ڈرانے کے لیے یہ ضروری ہے،
مگر اتنا دھیان رکھنا کہ حرم کعبہ میں کوئی خون نہ بہے، اور ہاں، کام مکمل ہونے تک کسی کو بھی تمہارے اس غیر مرئی لشکر کی خبر تک نہ ہونے پائے۔
سارے زوار ہیں، ایک بیمار یا معذور نہیں جو ہم سے یہ تختے کرایہ پڑھ لینا۔
السلام علیکم۔
وعلیکم السلام۔
اٹھیے میرے آقا، ہمیں جلدی یہاں سے جانا ہوگا، وقت بہت کم ہے۔
آپ کون ہیں؟ یہ سب کیا تماشا ہے؟
آپ کو بچا کر لے جانے پر ہم مختار کی طرف سے مامور ہیں۔
حرم کعبہ کے اندر لکڑی لاٹھی مکروہ بندے خدا، یہ حصار میرے لیے مقدس ہے، میں یہ حصار نہیں توڑوں گا۔
میں معذرت چاہتا ہوں، اس صورت میں مجھے آپ کو زبردستی لے کر جانا ہوگا۔
ارے ارے ارے، یہ حرم کعبہ ہے، کوئی گلی کوچا نہیں، تخت کہاں لیے جا رہے ہو؟
چلو، یہ رہی اس کی قیمت۔
کیسا نعرہ ہے؟ ہمارا خون حسین سے کیا واسطہ؟
معافی چاہتا ہوں بھائی۔
جعفر، یہ کیا شور شرابہ ہے؟
محمد ابن علی کو چرا کر لے گئے۔
چرا کر لے گئے؟ کیا وہ سونا تھا جو چرا لیا گیا؟
قربان جاؤں آپ پہ، مختار کے آدمی لاٹھیوں کے ساتھ صحن کعبہ پر حملہ آور ہو گئے اور علی کے بیٹے کو اپنے ساتھ لے گئے۔
خدا تمہیں نیست و نابود کرے مختار۔ جعفر، حجاز سے دو لشکر لے کر جلد از جلد بصرہ میں مصعب کے پاس پہنچو، محلب کو احواز سے بلوا لو اور کوفے پر حملہ کر دو۔
جو جو پرچم عدل و انصاف آج آپ لوگوں نے کوفے کے دارالحکومت پر نصب کیا ہے، یہ آپ ہی کی دعاؤں اور خلوص کے مرہون منت ہے۔ رحمت کے کھلے ہوئے دروازے آپ لوگوں کے ہی درد مند دلوں کا حاصل ہے کہ آپ لوگوں نے آنسوؤں سے گناہوں کو دھو دیا اور عدل کی تلوار کو ان مفسدین کی گردن پر رکھ دیا کہ جنہوں نے آل رسول پر پانی بند کیا اور زندگی کی نعمت کو ان سے چھین لیا۔ آپ کو اس کا اجر ضرور عطا ہوگا۔ جان لیجئے کہ آپ کی عدل کی تلوار کی چمک نے ظالموں کی آنکھوں کو اندھا کر دیا ہے اور ان کی جان پر وحشت لاحق کر دی ہے اور ان کے دھوکے باز بناوٹی چہروں سے نقاب اٹھا کر انہیں عدل و انصاف سے کھل کر مقابلہ کرنے والا بنا دیا۔ آل زبیر کی عدل و انصاف سے جنگ کوئی آج کی بات نہیں ہے، اس دشمنی کی جڑیں جنگ جمل سے جا کر ملتی ہیں۔ آج بنی زبیر نے خانہ کعبہ کو بنی ہاشم کے لیے ناامن بنا دیا ہے۔ یہ جو ہمارے آقا اور سردار حضرت محمد حنفیہ ابن علی ابن ابی طالب کو خانہ کعبہ میں زندہ جلا دینا چاہتے تھے، یہ کوئی جھوٹ نہیں ہے۔ بنی زبیر کا ارادہ تھا کہ وہ محمد ابن علی کے ساتھ وہی سلوک کریں جو بنی امیہ نے حسین ابن علی کے ساتھ کیا، اور اگر ہماری غیر مرئی فوج ایک دن بھی دیر سے مکہ پہنچتی تو ہمارے مظلوم سید و سردار زبیر کے بغض اور کینے کی آگ میں جل جاتے اور شیعہ پھر سے ایک بہت بڑے غم میں داغدار ہو جاتے۔ خدا کی قسم میں اس حق میں نہیں تھا کہ بنی زبیر سے کوئی جنگ کی جائے، مگر میں کیا کروں، اس قوم کے کان حق بات کو سنتے ہی نہیں ہیں، ان کی آنکھیں سچائی کو دیکھتی ہی نہیں اور نہ ان کے دل میں خوف خدا ہے۔ میں نے جتنی بھی کوشش کی کہ مصالحت، مذاکرات اور خط و کتابت کے ذریعے کوفے اور مکے کے تعلقات کو بحال کروں، کوئی فائدہ نہ ہوا۔ بنی زبیر کی ایک ہی ضد ہے کہ ہم کوفے کو ان کے حوالے کر دیں۔
تو تسلیم کر دینا، آخر کب تک جنگ کے نکارے بجانا چاہتے ہیں؟ آخر کوفے والے زبیریوں سے لڑنے کیسے چلے جائیں جبکہ انہیں شامیوں کے خلاف لڑنے میں کوئی فائدہ نہیں ہوا؟ ارے او ابو عبید کے بیٹے، میں کم از کم موصل سے یہاں تک اس لیے نہیں آیا کہ واعظ و نصیحت کے ممبر تلے بیٹھ جاؤں، میں تمہارے اور اشتر کے بیٹے کی منمانیوں سے تنگ آ چکا ہوں، میں اپنا حق مانگنے آیا ہوں۔
بہت خوب، بتاؤ کس نے تمہارا حق کھایا ہے؟
جھوٹی حکومت نے میرا حق کھایا ہے۔ موصل کی سرزمین کو مجھ جیسوں نے فتح کیا اور اس کے خزانے تم لوگوں کے حصوں میں آ گئے۔ آپ لوگ جو سنت رسول کی باتیں کرتے ہیں، مال غنیمت کو فوجیوں کے درمیان انصاف سے کیوں نہیں بانٹتے؟ اے لوگوں، اگر موصل کی سرزمین سے حاصل ہونے والے غنائم کو عادلانہ طریقے سے بانٹا جاتا تو ہر کوفی مجاہد کو اچھا خاصا سونا مل جاتا۔
تم نے اور تمہارے ساتھیوں نے جنگی غنائم کی تقسیم پر جو اعتراض کیا ہے اس کی خبر ہمیں مل چکی ہے ابن حر۔ تو میں اعتراض کرنے کی بنا پر سرزنش نہیں کرتا، مگر ان باطل عقائد کو نشر کرنے کی وجہ سے تم سزا کے حقدار ہو۔ تمہارا حق صرف اتنا ہی ہے جو ابراہیم نے معین کیا، یعنی لشکر خدا سے نکالا جانا۔ خدا کی فوج قصد قربت سے میدان جنگ کی طرف جاتی ہے بندہ خدا، نہ کہ مال غنیمت کی لالچ کے لیے۔
مختار، کوئی بھی عقلمند آدمی مال غنیمت کے لیے اپنی جان کی بازی نہیں لگاتا۔ مجھ جیسوں نے آج تک بے خوف ہو کر تمہاری رکاب میں تلوار چلائی ہے اور کسی خطرے سے فرار نہیں کیا۔ عدل و انصاف پر عقیدہ رکھنا بھی ہم نے آپ ہی سے سیکھا ہے۔ کیا ہو گیا کہ ناانصافی پر اعتراض کو مضر عقائد شمار کر رہے ہیں؟
بغیر سوچے سمجھے اور بے بنیاد اور جاہلانہ اعتراض مضر ہوتا ہے۔ تم حکومت چلانے کے معاملات میں سے جانتے ہی کیا ہو نوجوان؟ جو کچھ مال غنیمت کی مد میں حاصل ہوتا ہے وہ سب کا سب فوجیوں کا حصہ نہیں ہوتا ہے جسے انصاف سے بانٹ دیا جائے۔ سب سے پہلے مال غنیمت کا کچھ حصہ بیت المال کا حصہ ہے جسے لوگوں کی ضروریات پر خرچ کیا جاتا ہے۔ دوسرا یہ کہ فوج کے کھانے پینے کے اور دیگر خرچے بھی ہیں جو انہی پیسوں میں سے پورے کیے جاتے ہیں۔ تیسری بات یہ کہ تہمت لگانے کے بجائے ثابت کرو، یہ ثابت کرو کہ ابراہیم اشتر جو موصل کی فوج کا سپہ سالار ہے، اس نے تم سے جو ایک عام فوجی ہو ایک دینار بھی مال غنیمت زیادہ لیا ہے، تاکہ میں اسے فوج سے نکال دوں اور اس پر حد جاری کر دوں۔
میں یہ ثابت کرتا ہوں کہ آپ لوگوں کے دعوے سب جھوٹے ہیں۔ اے لوگو، مختار وہی شخص نہیں جس نے یہ دعویٰ کیا تھا کہ اپنے قیام کی کامیابی کے بعد حکومت کو شورا کے حوالے کر دے گا؟ کیا اس نے حکومت کی کرسی چھوڑ دی؟ تو جب حکومت کو شورا کے حوالے کر دو گے میں یہ بھی مان لوں گا کہ تمہاری عدل کی باتیں بھی جھوٹی نہیں تھی۔
رک جاؤ نمک حرام، امیر مختار کی غیرت و حیا کی قسم، اگر اپنے تاریخ افکار سے دست بردار نہ ہوئے کوفہ کو تمہارے لیے جہنم بنا دوں گا۔
میں اگر تم جیسے کتوں کے بھونکنے سے ڈرتا ہوتا تو کبھی تمہیں پتھر نہ مارتا۔
بنشمید، خدا کے گھر کی حرمت کا پاس رکھو، جانے دو اسے میرے بھائی۔
امیر، ابن حور ایک پاگل اور منمانی کرنے والا شخص ہے، ممکن ہے بنی زبیر نے اسے خرید لیا ہوتا کہ ہمارے درمیان پھوٹ پیدا کرے۔ اگر اس کے گستاخی کا منہ توڑ جواب نہ دیا تو کل سے ہر ایرا غیر آپ کے سامنے شیر بن کے کھڑا ہو جائے گا اور اپنے اجداد کی کھوئی میراث کا مطالبہ کرے گا۔
بن شمیت، ایک مسلمان حاکم پر اعتراض کرنا ہر مسلمان کا حق ہے، یہی مولا علی کا طریقہ تھا۔ ہم اس کے عقائد کے جرم میں اسے تنبیہ نہیں کر سکتے، جب وہ تلوار نکال لے اور شر پھیلائے اور لوگوں کی زندگیاں حرام کرنے لگے پھر ہم اسے اس کے اعمال کی سزا دیں گے۔ بھائیو، ابن حر نے ایک ایسی بات بھی کی جو آپ لوگ میرے منہ سے سننا چاہتے ہیں۔ خدا نے چاہا تو بنی زبیر کے معاملے سے فارغ ہونے کے بعد حکومت کو لوگوں کی رائے کے حوالے کر دیں گے، کیونکہ ہماری حکومت ایک آزاد اور عوامی حکومت ہے۔
یہ کیا روز کا تماشا ہے بغیرتوں؟ ہم نے کوئی گناہ کیا ہے کہ ہم مختار کے پڑوسی ہیں؟ کھانسی آ جائے یا چھینک آ جائے تو دھیان رکھنا پڑتا ہے کہ نامحرم ہماری آواز نہ سن لیں۔ سارا دن ہمیں اپنے گھر میں سکون سے کوئی کام کرنا بھی نصیب نہیں ہوتا۔ آخر تم لوگوں کو ضرورت کیا تھی یہاں پر آ کر رہنے کی؟ تم لوگ جو اپنے سائے سے بھی ڈرتے ہو اور ہر وقت سپاہیوں کو تم لوگوں کی ہر جگہ حفاظت کرنی ہوتی ہے، تو پھر اپنے اسی جہنم محل میں جا کے کیوں نہیں رہ لیتی؟ مجھے سمجھ میں نہیں آتا کہ آخر کب تک یہ بے حسی عام رہے گی۔ میں کہتی ہوں کھولو اس طبیلے کے دروازے کو۔
چپ ہو جاؤ عورت، بدتمیزی کرو گی تو تمہاری شامت لگا دوں گا۔
جچتا ہے تم پر، تم پر اور تمہارے جابر امیر پر جچتا ہے۔ آؤ آؤ میری شامت لگاؤ بغیر تو۔
لعنت ہے شیطان پر۔
حیف ہے کہ امیر مختار کی حکومت میں عورتوں کی توہین جرم ہے، ورنہ میں تمہارے بال پکڑ کر گھوڑے سے باندھ دیتا تاکہ تمہارا منہ آئندہ بدتمیزی اور بغیرتی کے لیے نہ کھل پائے۔
عورتوں کی حرمت تو اس امیر کو ہوتی ہے جو مسلمان ہوتا ہے، اور حلال و حرام کی تمیز ہوتی ہے، نہ کہ تم اور تمہارے اس خونخوار ظالم امیر کو۔ آؤ آگے آؤ آؤ، میری ابایا اتار کر میرے بالوں کو گھوڑے کی دم سے باندھو۔
نہیں نہیں، اسے مت چھونا ورنہ اپنی اوقات دکھا دے گی۔ اسے جانتے نہیں ہو تم لوگ، یہ عورت کل تک صرف ایک ریشمی رومال تھی اپنے شوہر کی قبا کی جیب میں۔ جب سے ابن حر نے اپنی عزت کا آل زبیر کے ہاتھوں سودا کر لیا ہے، تب سے اپنے ریشمی رومال کو اپنے مقاصد کو پانے کا ذریعہ بنا لیا ہے۔
ایک دیکھ دوسری دیکھ کو کہتی ہے تمہارا منہ کالا ہے، ہو سکتا ہے کہ مختار کی بغیرتی میرے شوہر میں بھی سرایت کر گئی ہو۔ کل تک ابن حر مختار کی رکاب میں تھا تو اس کی غیرت پہاڑ جیسی تھی، جب سے مختار نے اپنے سارے رنگ دکھانا شروع کر دیے ہیں تاکہ حکومت کے تخت پہ راج کر سکے، تو میرے شوہر جیسے لوگ بغیرت ہو گئے ہیں۔ ارے لوگوں، یہ محلہ صرف ایک مختار کا ہے یا ہم سب کا؟ آخر کیوں روزانہ سپاہیوں کے بڑے بڑے ریوڑ آتے جاتے رہتے ہیں اور لوگوں کا سکون برباد کر دیتے ہیں؟ ایک دن، دو دن، دس دن، ایک مہینہ، ایک سال، آخر کب تک؟ آخر کب تک ہم اتنے ڈھیروں ڈھیر سپاہیوں کے زیر سایہ سانس لیتے رہیں اور چلا بھی نہیں سکتے؟ خدا نہ خواستہ مختار 100 سال تک بادشاہت تو نہیں کرنا چاہتا۔
مختار کی 100 سال کی حکومت تو پرانی بات ہو گئی ہے، مگر مختار اتنے عرصے حکومت کرے گا کہ تم اور تمہارا شور گٹ کے مر جاؤ۔ اس گھر میں تو ہمیشہ سے آنا جانا لگا رہا، یہ آنا جانا کل تک تمہیں کیوں تکلیف نہیں دے رہا تھا؟ کیونکہ تم اور تمہارا وہ رنگ بدلنے والا شوہر کل تک مختار کے نام کا سینہ پیٹتے تھے، آج مختار برا بن گیا ہے، کیونکہ جو رقم محترمہ کے شوہر کو دی گئی ہے وہ اس نواب زادی کے اخراجات کو پورا نہیں کر سکتی۔ اسے شہنی بنا دیا ہے تاکہ یہ مختار کے خلاف کھڑی ہو سکے۔
ہا हर खुला दरवाजा और बिछा हुआ सुफरा रख रखाव नहीं होता। वैसे मैं भी कुछ अरसे पहले अपने दरवाजे पर इस मलका की तरह काफी चहल पहल रखती थी।
बकवास बंद करो पासारी औरत, लगता है कि वसाइल को हसरत से देखने ने कुछ ज्यादा ही तुम्हारी जबान खोल दी है। मुझे मजबूर ना करना कि मैं तुम्हारी सारी इज्जत की दास्तानें खोल दूं।
अरे लोगो, आखिर हमारा जुर्म क्या है कि चार दिन इन तंग करने वाले सिपाहियों के बगैर सुकून से जीना चाहते हैं? हमें इसका हक है कि नहीं? ये कैसी हुकूमत है जो पड़ोसी के हुकूक तक तो जानती नहीं है और पड़ोसी के एतराज का जवाब तोहमत से देती है? या तो तुम लोग ये मोहल्ला खुद छोड़ दो या फिर मैं खुद तुम लोगों को यहाँ से निकलवा दूँ।
हाँ हाँ, आखिर पालतू किसकी हो? इब्ने जुबैर के कुत्ते जो ठहरे। ये मोहल्ला किसी की जागीर नहीं है मोहतरमा। जब इब्ने जुबैर ने वो सोना जो उसने तुम्हारे शौहर से वादा किया था वो दे दिया और तुम्हारे शौहर ने मोहल्ला खरीद दिया और तुम्हारे नाम कर दिया सर आंखों पर, फिर हम ये मोहल्ला छोड़ देंगे। और हाँ, आज की बात मैं ये ना देखूं कि तुम शोर शराबा करो और सारे मोहल्ले को सर पर उठा लो। ये सिपाही मर्द हैं और इन्हें शर्म आती है कि तुम जैसी जबान तराज औरत के मुंह लगे। मगर मैं औरत हूँ, सुन रही हो ना नीली आंखों वाली मुंह फट औरत? खुदा की कसम खाकर कह रही हूँ, अगर दोबारा तुमने जबान दराजी और बेहयाई दिखाई तो तुम्हारी नजिस जबान को अपने इन पंजों के जरिए तुम्हारी हलक से खींच लूंगी।
तुम्हारे पंजे तुम्हारे उस जल्लाद चोर की तलवार से ज्यादा तेज काम हो तो कुछ कम भी नहीं है। खुदा ने भी दो बिच्छुओं की क्या खूब जोड़ी बनाई है। मुझे अपने तेज पंजों से डरा रही हो? हम भी कोई माजूर नहीं है। अब जब लड़ने की ठान ही लिया तो आओ लड़ो, देखते हैं किसके नाखून और दांत ज्यादा तेज हैं।
खुदा तुम्हें माफ न करे मुख्तार, तुम्हारी रोटी पानी कम पड़ गई थी क्या जो तुमने हुकूमत करने की ठान ली? ये क्या मुश्किल खड़ी कर दी तुमने। आप कहाँ जा रही हैं दुम्मा जान? आप कोई घर तो नहीं है?
तुम अपने शौहर से बात करने आई हो मेरी बच्ची? मेरा यहाँ से जाना ही बेहतर है ताकि तुम खुल के बात कर सको।
हम सुन रहे हैं बानू।
आज तुम बहुत याद आए। आज अपने हुर की बीवी मारिया ने तुम्हारे घर का दरवाजा पीटा, तुम्हें और तुम्हारी हुकूमत को नजिस करके चली गई। मेरा तो दिल चाह रहा था कि जमीन फट जाए और मैं उसमें दफन हो जाऊं।
मेरी कुछ ज्यादा कमी भी नहीं थी। उसके शौहर ने भी आज खुदा के घर में मेरे खुतबे को तोड़ दिया, मुझे चोर झूठा और दगाबाज कहा और चला गया।
तुम कुछ करोगे नहीं?
क्या करूं, तुम तो जानती हो कि ये सब उछलने वाले बनी जुबैर के पालतू चेले हैं। कूफे की आवाम को हमारे खिलाफ खड़ा करना चाहते हैं। उनकी खयानत सरेआम साबित हो जाने तक मैं कोई कदम उठाऊं यह खिलाफ मसलहत होगा।
मेरा दिल इस बात पर जल रहा है कि सारी जिंदगी इज्जत के साथ जीने के बाद आज हम बेइज्जती झेलने पर मजबूर हैं, वो भी उस मनसब की वजह से जिसकी उम्र फूल की तरह मुख्तर सी होती है। आज है और कल दुआ बन जाएगा। ऐसे दिन भी थे कि तमाम कूफे वाले मुख्तार के नाम की कसम खाते थे। हमें कैसी ढारस थी कि जरा कुछ होता था तो हमारा वारिस हमारी फौरन सुनता था। जब से तुम्हारे कदम इस वीरान महल में आए हैं सभी कुछ बदल गया। तुम झूठे दगाबाज और चोर बन गए और मैं एक गिरी हुई औरत। तुमने इसलिए जंगें लड़ी कि आज तुम यहां पहुंचो? क्या ये महल, ये ताज, ये तख्त तुम्हें इतना अजीज है कि लोग तुम्हारे सर को कलम करते हैं और तुम कुछ ना बोलो?
सोच समझ कर बात करो नारिया। जंग एक ऐसा फरीजा है जो दीन ने मुझ पर लागू किया है। अगर इसके अलावा कुछ और होता तो मैं भी पिछले बादशाहों की तरह महल और तख्त और ताज से चिपक जाता और मेरी बेगमात खुसरवी महलों की मलकाएं होती। तुम और उमरा कल अपने अपने घरों को गई हो, कल मैं भी आ जाऊंगा।
कौन सा कल? शायद ही कल 100 साल बाद आए। अगर तुम्हारे दिल में रियासत की तलब ना होती तो तुम इस जादुई महल में एक लम्हा भी ना रुकते।
कौन जालिम है नारिया, तुम या मैं? जुर्म नहीं कि एक उम्र मेरे साथ गुजार देने के बाद भी तुम मेरे दर्द को न समझ पाओ?
तुम्हारा मसला कातलाने हुसैन का था कि जिन्हें तुमने मार दिया है। हुकूमत में रहने का कोई अच्छा अंजाम नहीं होता मुख्तार, जरा गिनो तो तुमसे पहले कितने बादशाह इस महल में आए और उनका क्या हश्र हुआ। देखो इससे पहले कि देर हो जाए अपने आप को और हमको इस मुश्किल से निजात दिला दो। मैं तुमसे गुजारिश करती हूँ मुख्तार, मैं तुम्हारे पैर पड़ती हूँ, कम से कम एक बार मुझ बेवकूफ की बात सुन लो। मैं जब तक जिंदा रहूंगी तुम्हारी शुक्रगुजार रहूंगी।
कातलाने हुसैन में से कुछ लोग जुबैरियों की पनाह में और हमारे खिलाफ फितना अंगेजी कर रहे हैं। खुदा ने चाह तो उनके शर को दफा करके इस कुर्सी को छोड़ दूंगा और हुकूमत को आली अली के हवाले कर दूंगा। और तुम भी मारिया और जैसी औरतों के एतराजात पर दिल छोटा मत करो, कुछ दिनों के लिए दिल पर पत्थर रख लो। खुदा तो देख रहा है ना, ये मसलूमियत इस कौम की तोहमतों के मुकाबले में बेअज्र सवाब न रहेगी।
जलजला बंद कर वलवला दिखा दो, बेवा औरतों की आहूबका और गिरिए पर ध्यान मत देना। मुख्तार के सिपाहियों के दफ्तर की कमर तोड़ दो, जो कुछ भी माले गनीमत मिले वो सब तुम्हारा होगा। औरतों के सोने के हार बुंदे और चूड़ियों से लेकर उन बेजबान सिक्कों तक जो मुख्तार ने अपने सिपाहियों को दिए हैं, ऐसे शब खून मारना कि जैसे मुख्तार की हुकूमत के कल्ब पर गैब से कोई तीर आके लगा। मत बुढ़िया, हम मुख्तार के दोस्तों में से हैं।
मुख्तार, मुख्तार तो औरतों पर वार नहीं करता।
तुम्हारा शोहर कहाँ है?
शोहर? वो तो एनल वर्दा की जंग में शहीद हो गए थे।
अच्छा, तो फिर तुम मुख्तार की खास हिमायतों से भी माला माल हो।
रहम करो, तुम लोग मुसलमान नहीं हो क्या? मेरे पास कोई भी सोना नहीं है, अपना पेट काट के यतीमों को पालती हूँ।
मम्मी मुझे बचाओ, अम्मी मम्मी बचाओ, मम्मी मुझे बचाओ।
इतना काफी है, चलो।
ये थी वो इंसाफ की हुकूमत जिसका तुमने वादा किया था?
पीछे रहो, अमीर तुम लोगों की बात सुन रहे हैं।
ये क्या तमाशा है जो हमें पीछे हटा रहे हो? मैं अमीर को देखना चाहती हूँ। मैं कहती हूँ हटो मेरे सामने से।
फजूल की बातें मत करो बहन, अपना शिकवा बयान करो। अमीर सुन रहे हैं।
अंधे हो? मेरा शिकवा मेरे जख्म है, मेरा शिकवा मेरा वीरान घर है, मेरा शिकवा ना अमन हालात है, मेरा शिकवा नाइंसाफी है। अगर अमीर के कान सुनने वाले होते तो आज इन फकीरों और गरीबों का ये हाल ना होता।
इसे आने का रास्ता दो सिपाही। आगे आओ बहन, इधर आओ। थूको मेरे मुंह पर।
मेरे मुंह में खाक।
बिन कामिल, इसी वक्त इब्ने हुर के घर जाओ, उसके घर को वीरान कर दो और उसके घर वालों को कैद कर लो।
क्या ये बेहतर नहीं होगा कि
जो हुक्म दे रहा हूं वही करो? बिन कामिल, क्या समझाना चाहते हो? कुछ लुटेरे लोगों के घरों पर हमला आवर होते हैं, तोड़फोड़ और जलाओ घेराव कर रहे हैं, तुम्हारी और तुम्हारी सिपाहियों की इज्जत को पामाल कर रहे हैं, हुकूमत को नालायक और कमजोर दिखाना चाहते हैं, और तुम ये समझाना चाहते हो कि मैं अपने गुस्से को ठंडा कर लूं और नरमी से काम लूं, इतनी रोने की आवाजों को ना सुनूं? अगर मैं इन सिपाहियों का सरदार होता तो इब्ने हुर की खाल को नोच कर रख देता। या तो हमें लोगों की जान और माल और इज्जत और आबरू की हिफाजत करनी आती है या नहीं आती। अगर नहीं आती तो बेहतर यह होगा कि हम मर जाएं।
कल रात औरतों और बच्चों के साथ जो सुलूक हुआ है उसके कसास में इस घर को तबाह और बर्बाद कर दो।
तबाह कर दो? मुख्तार जैसे खुखार से यही तवक्कु की जा सकती है?
तुम्हारा नामर्द शौहर किस सुराख में छुपा हुआ है?
नामर्द तो तुम लोग हो जो एक औरत पर हमला कर रहे हो। तुफ है तुम लोगों की गैरत पर। तुम लोगों ने शर्मो हया को बिल्कुल ही खत्म कर दिया है। अगर कुछ गैरत होती तो अपनी दाढ़ियां मुंडवा कर रवाया ओढ़ लेते और वो ही बेहतर होता। मेरा शौहर बीच मैदान में है, दम है तो जाओ शिकार कर लो, उसके घर वालों से क्या लेना देना।
चमगादड़ दिन में तो छुपता फिरता है और रात को मैदान में आ जाता है, उड़ता फिरता है, इसे कैद कर लो।
मैंने उस अदलो इंसाफ का फातिहा पढ़ लिया जो गुनाहगार मर्द के बदले में उसकी बेगुनाह औरत को सजा देता है। शोहर तुम्हारा फौजी था, उसने कोई कम तलवार चलाई? कम जाने सारी दिखाई उसने, क्यों बागी हुआ वो? हाकिम का फसाद रियाया को बागी बना देता है और सरदार का फसाद फौजी को। तुम लोगों ने मेरे शोहर का हक मारा तो वो तुम्हारा दुश्मन बना, और फिर मेरे शोहर की तुम लोगों से दुश्मनी का मुझसे क्या वास्ता? क्या यही एक मुसलमान का तरीका कि एक औरत पर हमला करके लोगों के सामने उसकी बेइज्जती करके उसका मजाक उड़ाया जाए? क्या यही थी वो अली की अदालत जिसका नारा लगाते थे?
शोहर कहाँ है तुम्हारा?
मेरा शोहर दड़बदर और बेघर है। अगर मुझे पता होता कि वो कहाँ है तो उसके पास चली जाती और अपने आप को तुम लोगों के पंजों की जद से बचा लेती।
इस औरत की जबान हद से ज्यादा तेज है अमीर, मीठी जबान से मुंह नहीं खोलेगी।
मुझे किस चीज का इकरार करना होगा? उस गलत तोहमत का जो तुम लोगों ने मेरे शोहर पर लगाई है। किसने देखा कि मेरे शोहर ने कल रात को लोगों के घरों पे हमला करके जलाया, तबाह किया और मारा वगैरह वगैरह? ये तुम लोगों की अपनी चाल है, ये तोहमत के जरिए अपने मुखालिफिन को रास्ते से हटाना चाहते हो। मेरे शोहर में इतनी शुजात है कि वो अपने हक को खुल्लम खुल्ला सारे जमाने के सामने मांग सकता है।
ये सामने आ गया कि तुम और तुम्हारे बेगैरत शोहर ने बनी जुबैर की मदद से हमारी हुकूमत की कब्र खोद डाली है। साजिश हर लिहाज से नबी तुली हुई है। हाँ, हमारी गैरत और इंसाफ का यह तकाजा नहीं है कि किसी बेशर्म और बदतमीज औरत पर तलवार उठाए। ممکن ہے تمہارا بدماش مزاج شوہر بھی یہی توقع رکھتا ہوگا، جب ہی خود تو چوہوں کی طرح بھاگ نکلا اور ایک چڑیل کو ہمارے لیے چھوڑ گیا۔ مگر میں مختار ثقفی یہ ثابت کر دوں گا کہ میں شیطانوں کی سازشوں سے واقف ہوں اور ان کی اینٹ سے اینٹ بجا دوں گا۔ زندان میں ڈال دو اسے، کل لوگوں کے درمیان تمہارا اس طرح قصاص کروں گا کہ اب تک کسی نے نہ دیکھا نہ سنا ہوگا۔
اس کی بکواس کے دھوکے میں مت آنا ماریا، اس نے تمہیں اس لیے ڈرایا ہے تاکہ تم ڈر جاؤ اور اپنے شوہر کو رسوا کر دو۔
مختار کیا کرنا چاہتا، وہ کچھ نہیں کر سکتا۔ ہم نہ کربلا میں تھے، نہ ہم نے کسی کا مال کھایا ہے، اور نہ ہی لوگوں کا کوئی نقصان کیا ہے۔
میں تو مختار کے غصے سے ڈرتا ہوں، اس نے تو کبھی اپنے پرائے پر رحم ہی نہیں کیا۔ میں نے تو یہ بھی سنا ہے کہ عمر صاحب کو دیر میں پکا دیا گیا ہے۔
اٹھو، ارے سنو، اٹھ جاؤ۔
خالد،
جی سردار۔
یہ تم لوگ یہاں کیوں سو رہے ہو؟
سردار، اس عورت سے پوچھئے جو مستقل الٹے سیدھے خواب دیکھتی ہے اور ڈر جاتی ہے۔
بہت خوب، تم لوگ میری جگہ پر جاؤ، میں خود ادھر کھڑا ہوں۔
جی سردار، جو حکم آپ کا۔
نہیں آ رہا تمہیں؟
یہ خواب ہے یا حقیقت؟
سمجھ لو کہ تم خواب دیکھ رہی ہو، اپنے خواب کو جاری رکھو، جلدی کرو، وقت کم ہے۔
میں اپنے شوہر کی غیرت اور مردانگی پر ناز کرتی ہوں۔
داما کے بیٹے کا چہرہ دیکھنے والا ہوگا جب اسے پتا چلے گا کہ یہ عورت موجود نہیں ہے۔
مختار کا چہرہ زیادہ دیکھنے لائق ہوگا، تمہاری مدد کا شکر گزار ہوں۔ ابن زبیر کی حکومت میں تم زندان کوفہ کے امیر کا عہدہ پاؤ گی، خوش رہو۔
تو پھر ہمارے حساب کا کیا ہوگا؟
کیا ہوا؟
میں نے عرض کیا کہ ہمارے حساب کا کیا ہوگا؟
कैसा हिसाब?
हमने आपस में माहिदा तय किया था, मर्दाना वार एक रकम तय की थी हमने। जिंदान का मख्फी दरवाजा 500 सिक्कों के बदले में, जिसका आधा तुमने दे दिया और बाकी आधा तुमने अभी देना है। वादा निभा दिया मैंने।
तुम्हारी जान की कसम मेरा हाथ खाली है, मेरे पास जो कुछ था उसे मुख्तार से दुश्मनी में लगा दिया।
इसका भी इकरार कीजिए कि मैंने भी कोई कम खतरा मोल नहीं लिया है। मुख्तार को जैसे ही पता चलेगा कि मैंने उससे खयानत की है, फौरन मेरी जान ले लेगा।
क्या मुझे लाजमन ये रकम अदा करनी होगी?
आपके सर की कसम, बिल्कुल भी गुंजाइश नहीं है। मैंने एक एक दिनार का हिसाब लगाया हुआ था।
ये मत समझना कि मैं कोई कंजूस आदमी हूँ, नहीं। जाती तौर पर मुझे उन लोगों से शदीद चिढ़ है जो अपने मालिकों से खयानत करते हैं। बेहतर यही होगा कि तुम अपने हाजतों को पा ही लो, ताकि तुम्हें दोबारा कभी खयानत न करनी पड़े। लाश को जिंदान के खुफिया दरवाजे का पहरेदार बना दो, ताकि मुख्तार ये जान ले कि लालच के अजदहे ने उसकी हुकूमत को डसा है। कोई मसला तो नहीं हुआ? लगता है जब से अबू उमरा खाना नशीन हुआ है, मुख्तार की कमर टूट गई है। तुम लोग ऐसा करो कि जाओ और अभी और इसी वक्त कुछ चालाक, बदमाश और बेमिसाल लोगों को जमा करो। चार गुरोहों में बट जाओ और चार मोहल्लों पर शबकून मार दो, और सिपाहियों को उलझा के रखो ताकि इतनी देर में हम कूफे से दूर निकल जाएं। जैसे ही खतरा टल जाए, जिसरे अकबर पर आकर हम लोगों से मिल जाना। इंतजार करूंगा।
आप पे कुर्बान जाऊं, बज़ाहिर कैद खाने के सिपाहियों को सरदार जंदान के मख्फी रास्ते से भाग निकला है। अब क्या वादा क्या है वो तो खुदा ही जानता है।
खयानत, रिश्वत, कुफ्र इस कदर बेगैरती और पस्ती पर।
मैं मुख्तार को क्या जवाब दूंगा? एक सिपाही ने
खामोश। एक फौज का बागी हुकूमत के अड्डे पर हमला कर देता है, उसका निवाला चुरा कर भाग निकलता है और हम पर और हमारी हुकूमत पर कहकहा लगाकर हंसता है। कैसा लगता है बताओ मुझे? ऐसी हुकूमत जिसके तमाम साहिबान मनसब अफराद अंधे, गूंगे और बहरे हैं। ऐसी हुकूमत के बाकी रहने की उम्मीद रखी जा सकती है क्या? यह हमारा ही कसूर है जो भुगतना पड़ रहा है। इब्ने हुर का सारा किस्सा हमारे अपने किए की सजा है। एक पूरी हुकूमत की इज्जत और तौकीर सिर्फ चंद दीनार रिश्वत के बदले में। मैंने फातिहा पढ़ ली है इस हुकूमत की, तुम लोग भी पढ़ डालो।
नहीं अमीर।
मुझे अभी भी इस हुकूमत के बका की उम्मीद है।
तुमने हम सबसे ज्यादा कुर्बानियां दी हैं कियान, तुम्हें हक है कि तुम बावल न करो, मगर हकीकत कभी कभार इतनी तर्क होती है कि तुम आरजू करोगे कि काश कोई हकीकत न होती।
यह हुकूमत सकरात के आलम में है, फिक्र करो इसके कफन दफन की।
हुकूमत बीमार है यह मान लिया, मगर इसका इलाज नामुमकिन नहीं। हुकूमत के आला अफसरान ना तो अंधे हैं और ना ही बहरे। इस हुकूमत की जड़ में एक ऐसा गहरा जख्म है जो पिछली हुकूमतों की मीरास है। निचले दर्जे के सिपाही ज्यादातर जरूरतमंद और सुस्त हैं, जल्दी धोखा खा जाते हैं, रिश्वत के सामने ढीले पड़ जाते हैं। जिस रात हुरमला ने मेरे अहले खाने पर हमला किया, मैं उस रात एक अजनबी के हुलिये में कूफे के मोहल्लों में घूम रहा था ताकि कानून के मुहाफिजों और सिपाहियों पर नजर रख सकूं। उस रात मैं मसले की जड़ तक पहुंच गया। बीवी और बच्चे के दाग ने मुझे मौका न दिया कि इस बारे में आपसे बात कर सकूं। उस रात एक सिपाही मेरे माल पर बुरी तरह से नीयत खराब कर बैठा। इब्ने हुर ने कोई नई हरकत नहीं की है, इन्हीं सिपाहियों में से कुछ को खरीद कर जिंदान तक रसाई हासिल कर ली। सिपाही उस वक्त बिगड़ता और खयानत करता है जब वो जरूरतमंद हो, उसकी जरूरत को पूरा कर दीजिए, वो दिलो जान से खिदमत करेगा।
ना उम्मीद नहीं करूंगा तुम्हें कियान, शायद तुम और तुम्हारे साथ ही मसीहाई मौजज़ा रखते हो और इस हुकूमत के मुर्दा जिस्म में रूह फूंकने आए हो ताकि इस मुर्दे को दोबारा जिंदा कर सको। बिस्मिल्लाह।